तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो जेठ 4 गते 2024। विषय माया स्वर्णपाठ युहन्ना। हामीलाई पिताले यति भिन्न प्रेम गर्नुभएको छ कि हामी परमेश्वरको बालकहरू बनिनु योग्यका छौँ। उत्तरदायी पढाए युहन्ना। प्यारा बालकहरू, कुनै व्यक्तिलाई पनि तिमीहरूलाई चल्न नपाओस्। ख्रिष्ट एकदमै हुनुहुन्छ। ख्रिष्ट जस्तो भन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ। हामी परमेश्वरबाट प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ। मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ। परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो, यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौ। सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो। परमेश्वरको निम्ति हाम्रो प्रेम हुन परमेश्वरले हामीलाई प्रेम गर्नुभयो, अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो। प्रिय मित्रहरू, जब परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। पाँच सेरमन बाइबलबाट युहन्ना। अनि यसरी परमेश्वरको प्रेम हामी प्रति रहेको जान्दछौ, अनि हामी त्यो प्रेममा विश्वास गर्छौ। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ, अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ। यदि हामीमा परमेश्वरको परिपक्व प्रेम भए तब त्यो दिन जब उनी जाँचको लागि आउनुहुन्छ हामीमा डर रहने छैन, कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ। हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नुभयो। यदि कसैले भन्छ म परमेश्वरलाई प्रेम गर्छु तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झुटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ उसले प्रेम गर्न सक्दैन भने परमेश्वर जसलाई उसले कहिले देखेकै छैन कसरी प्रेम गर्न सक्छ? अनि परमेश्वरले हामीलाई आदेश दिनुभएको छ, मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ। मत्ती। येशूले जवाफ दिनुभयो, तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ। यही नै पहिलो र सबैभन्दा महान आज्ञा हो। दोस्रो आज्ञा पहिलो जस्तै छ, आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु। अग्मवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुई आज्ञाहरूमा आधारित छन्। मत्ती। येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, तिमीहरूले यसो भनिएको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेद गर्नेहरूको निम्ति प्रार्थना गर। यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ, किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूले कहिले इनाम पाउने छैनौ, महसुल उठाउनेहरूले पनि त्यसै गर्छन्। अनि यदि तिमीहरू आफ्ना साथी भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरू मानिसहरूसँग असल ठहरने छैनौ, अरू परमेश्वरलाई नजान्ने मानिसहरू पनि आफ्ना साथीभाइहरूसँग असल नै हुन्छन्। यसै कारणले तिमीहरू सिद्ध हौ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ। प्रेरित सिजरिया भन्ने सहरमा कर्निलियस नौ भएको एकजना मानिस थिए। उनी रोमन एकाइका पल्टनका एकजना कप्तान थिए, जसलाई इटालियन भनिन्थ्यो। कर्निलियस एकजना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँचो परमेश्वरलाई आराधना गर्थे। उनले गरिबहरूलाई यथाशक्य पैसा रुपियाँ दिन्थे। कर्निलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। एकपल्ट अपराह 3 बजेतिर कर्निलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै कर्निलियस बन्द आइरहेको देखे। कर्निलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, तपाईँ के चाहनुहुन्छ प्रभु? स्वर्गदूतले भने, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभयो अनि गरिब दुखीहरूप्रति गरेको दया देख्नुभयो। परमेश्वरले तिम्रो सम्झना गर्नुहुँदैछ। केही मानिसहरू जोप्पा सहरमा पठाओ, सिमोनलाई फर्काइ ल्याउन तिम्रा केही मानिसहरू पठाऊ, जसलाई पत्रोस पनि भनिन्छ। कर्निलियस छन् बोल्ने स्वर्गदूत गए। कर्निलियसले आफ्ना दुईजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मिक प्रवृत्तिका मानिस थिए। तिनी कर्निलियसको मानिसगत सहयोगी थियो। कर्निलियसले ती तिनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए। अर्को दिन ती तिनैजना जोप्पा सहर नजिक आइपुगे। त्यस बेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याहको बेला थियो। पत्रुस भोको थिए, तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। उनले आकाश खुल्ला देखे अनि ठुलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठुलो लुगा त्यसका चार कुनाद्वारा अड्डिएको थियो अनि भुवामा जलिरहेको थियो। नाना किसिमका प्राणीहरू त्यहाँ थिए। हिँड्ने प्राणीहरू, दस्युने प्राणीहरू अनि हावामा उड्ने चरा चुरुङ्गीहरू। त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाओ। तर पत्रुसले भने, म त्यस्तो कहिल्यै गर्ने छैन प्रभु, मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन। तर आवाजले उसलाई दोस्रो पलट भन्यो, परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नुभएको छ, यसर्थ तिमी त्यसलाई अपवित्र नसोध। पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, हेर, तिनजना मानिसहरूले तिमीलाई खोजिरहेछन्, उठ अनि तल्लो तलामा जाऊ, ती मानिसहरूसँग अप्ठ्यारो नमानी जाऊ, मैले तिनीहरूलाई तिमी कहाँ पठाएको हो। पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राति त्यही बस्ने आग्रह गरे। अर्को दिन पत्रुस तयार भएर ती तिनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। अर्को दिन तिनीहरू सिजरिया भन्ने सहरमा आइपुगे। जब पत्रुस घरभित्र पसे, कर्नेलियसले उनी समवेत गरे अनि पत्रुसको पाउमा निउलिएर श्रद्धा गरे। तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, म केवल तिमी जस्तै मानिस हो। उनले तिनीहरूलाई भने, तिमीहरूले जान्दछौ कि यहुदी भएर अरू वंशका मानिसहरूसँग यसरी संगत गर्नु अथवा मानिसहरूकोमा जानु यहुदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाइसक्नु भएको छ कि मैले कसैलाई अपवित्र अथवा अशुद्ध भनेर भन्नु हुँदैन। पत्रुसले बोल्न सुरु गरे, अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन् अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ जसले उहाँको आराधना गर्छ अनि जे सही छ त्यो गर्छ। युहन्ना, हामी कसरी जान्दछौ कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौ? हामी जान्दछौ किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरू पालन गर्छौ। परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन किनभने हरेक मानिस जो परमेश्वरको बालक हो उसी यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। रुमी, हामी जान्दछौ कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाइको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने हामीलाई कसले पराजय गर्न सक्छ? ख्रिस्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के कठिनाइ वा के दाइले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? सक्दैन। के अनिकाल वा नागुम्पनले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? के कुनै आपद वा मृत्युले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्न सक्छ? तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी भन्छौ। हो, म निश्चिन्त छु कि कुनै चिजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन, न मृत्यु वा जीवनले, न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले, न त कुनै वर्तमानका वा भविष्यका कुराले, न त कुनै माथिका वा तलका शक्तिले, न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य एक अर्कामा प्रेम गर, एक युहन्ना 3:23 प्रेरित लेखकको सबैभन्दा सरल र गहिरो सल्लाह हो। प्रेमले इसाई विज्ञानको नियम पूरा गर्दछ। परमेश्वर प्रेम हुनुहुन्छ यो भन्दा बढी हामी सोध्न सक्दैनौ, माथि हेर्न सक्दैनौ, हामी टाढा जान सक्दैनौ। येशूले मानिसलाई प्रेमको साँचो अनुभूति, येशूका शिक्षाहरूको ईश्वरीय सिद्धान्त दिएर मानिसलाई परमेश्वरसँग मेलमिलाप गराउन मद्दत गर्नुभयो र प्रेमको यो सत्य भावनाले मानिसलाई आत्माको व्यवस्थाद्वारा पदार्थ पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिन्छ। ईश्वरीय प्रेमको नियम, परमेश्वरले सबै कुराहरू उहाँको आफ्नै प्रतिरूप अनुसार बनाउनुहुन्छ। जीवन अस्तित्वमा प्रतिबिम्बित हुन्छ, सत्यतामा सत्य, भलाइमा ईश्वर, जसले आफ्नै शान्ति र स्थायित्व प्रदान गर्दछ। प्रेम निस्वार्थताको साथ लालाई सबैलाई सुन्दरता र प्रकाश मनुहाउँछ। जसरी त्यहाँ एक मात्र ईश्वर छ, त्यहाँ सबै विज्ञानको एक मात्र ईश्वरीय सिद्धान्त हुन सक्छ र यस ईश्वरीय सिद्धान्तको प्रदर्शनको लागि निश्चित नियमहरू हुनुपर्छ। विज्ञानको पत्र आज मानवतामा प्रशस्त मात्रामा पुग्छ, तर यसको आत्मा सानो मात्रामा मात्र छ। महत्वपूर्ण भाग क्रिस्टियन विज्ञानको हृदय र आत्मा प्रेम हो। यो बिना अक्षर विज्ञानको मृत शरीर मात्र हो, नारीविहीन, चिसो, निर्जीव। प्रेम सिंहासनमा छ। भगवान र मानिसको लागि प्रेम उपचार र शिक्षा दुवैमा साँचो प्रोत्साहन हो। प्रेमले प्रेरणा दिन्छ, उज्यालो दिन्छ, नामित गर्छ र बाटो अगुवाई गर्छ। सही मनोसायले विचारलाई विनाश दिन्छ र माग र कार्यमा शक्ति र स्वतन्त्रता दिन्छ। प्रेम सत्यको वेदीमा पुजारी हो। ईश्वरीय प्रेमलाई नस्वर मनको पानीमा सर्नको लागि धैर्यपूर्वक पर्खनुहोस् र सिद्ध अवधारणा बनाउनुहोस्। धैर्य उनको सिद्ध काम हुनुपर्छ। मानवीय स्नेह व्यर्थमा खन्याइएको छैन, यद्यपि यो कुनै फिर्ती भेट्न सक्दैन। प्रेमले प्रकृतिलाई समृद्ध बनाउँछ, विस्तार गर्छ, शुद्ध पार्छ र उचाल्छ। पृथ्वीको हिउँदको विस्फोटले स्नेहका फुलहरू उखेल्छ र तिनीहरूलाई हावामा छर्छ, तर शारीरिक सम्बन्धको यो विच्छेदले ईश्वरसँग अझ नजिकको विचारलाई एकताबद्ध गर्न काम गर्दछ। किनकि प्रेमले सङ्घर्षरत हृदयलाई समर्थन गर्दछ जबसम्म यसले संसारमा सुस्काउन बन्द गर्दैन र स्वर्गको लागि आफ्नो पखेटा खोल्न सुरु गर्दैन। के व्यक्तिगत साथी बिनाको अस्तित्व तपाईँको लागि खाली हुनेछ। त्यसपछि समय आउनेछ जब तपाईँ एकान्त हुनेछ, सहानुभूति बिना छोडिनेछ। तर यो देखिने खाली ठाउँ पहिले नै ईश्वरीय प्रेमले भरिएको छ। जब विकासको युग आउँछ, यदि तपाईँ व्यक्तिगत आनन्दको भावनामा तासिए पनि आध्यात्मिक प्रेमले तपाईँलाई तपाईँको वृद्धिलाई बढावा दिने कुरालाई स्वीकार गर्न बाध्य पार्छ। साथीहरूले धोका दिनेछन् र शत्रुहरूले निन्दा गर्नेछन् जबसम्म पार तपाईँलाई उच्च बनाउन पर्याप्त छैन। किनभने मानिसको चरम सीमा परमेश्वरको अवसर हो। लेखकले माथिको भविष्यवाणी र यसका आशिषहरू अनुभव गरेका छन्। यसरी उहाँले नश्वरहरूलाई आफ्नो देह धारण गर्न र आध्यात्मिकता प्राप्त गर्न सिकाउनुहुन्छ। यो आत्मत्याग मार्फत गरिन्छ। विश्वव्यापी प्रेम ईसाई विज्ञानमा ईश्वरीय मार्ग हो। आत्मा प्रेम ठोस शरीरभन्दा अपारदर्शी छ। निरजी परमेश्वरको आज्ञाकारितामा हामी त्रुटिको अनेक प्रेमको विश्वव्यापी विलायकसँग विघटन गर्न परिश्रम गरौ। आत्म इच्छा, आत्म औचित्य र आत्म प्रेम जुन आध्यात्मिकता विरुद्ध लड्छ र पापको नियम हो मृत्यु। बुद्धि सत्य वा प्रेमले प्रेरित गर्ने जुनसुकै कुरा त्यो गीत होस्, उपदेश होस् वा विज्ञान होस्, मानव परिवारलाई ख्रिस्टको टेबुलबाट सान्त्वनाका टुक्राहरू, बोकाहरूलाई खुवाउने र तिर्खाहरूलाई जीवित पानी दिँदै आशीर्वाद दिन्छ। हामी खराबसँग भन्दा राम्रोसँग परिचित हुनु पर्दछ र चोरहरू र हत्याराहरूको दृष्टिकोणको विरुद्ध हाम्रा ढोकाहरू बन्द गरे चाहिँ एउटा विश्वासहरूबाट सावधान रहनुपर्छ। हामीले हाम्रा शत्रुहरूलाई प्रेम गर्नुपर्छ र सुनौलो नियमको आधारमा तिनीहरूलाई मद्दत गर्नुपर्छ। करखुम्टाले कुल्ची मिल्ची गर्नेहरूका सामु मोतीहरू हाल्नबाट जोगिनुहोस्, जसले गर्दा आफू र अरूलाई लुट्छन्। सबै प्रकृतिले मानिसलाई ईश्वरको प्रेम सिकाउँछ, तर मानिसले ईश्वरलाई सर्वोच्च रूपमा प्रेम गर्न सक्दैन र आफ्नो सम्पूर्ण स्नेह आध्यात्मिक चिजहरूमा सेट गर्न सक्दैन। जबकि भौतिकलाई माया गर्छ वा आध्यात्मिक भन्दा बढी विश्वास गर्दछ। यदि हामीले ख्रिस्टलाई हाम्रो एकमात्र मुक्तिदाताको रूपमा प्राप्त गर्न चाहन्छौ भने हामीले भौतिक प्रणालीको जगलाई त्याग्नु पर्छ, जतिसुकै समय सम्मानित आफ्नो छिमेकीलाई आफ्नो जस्तै माया गर्नु ईश्वरीय विचार हो। तर यो विचारलाई भौतिक इन्द्रियद्वारा कहिले देख्न, महसुस गर्न वा बुझ्न सकिँदैन। प्रसिद्धि र सामाजिक संस्थाहरू हटाउनुहोस्, जसले भगवानको सन्तुलनमा एकजोड पनि तौल्दैन र हामीले सिद्धान्तको स्पष्ट विचारहरू पाउँछौ। बुथहरू तोड्नुहोस्, इमानदारीको साथ सम्पत्ति स्तर गर्नुहोस्, बुद्धि अनुसार मूल्याङ्कन गर्न दिनुहोस् र हामीले मानवताको राम्रो दृष्टिकोण पाउँछौ। हाम्रो प्रगति पत्ता लगाउन हामीले हाम्रो स्नेह कहाँ राखिएको छ र हामी कसलाई परमेश्वरको रूपमा स्वीकार गर्छौ र पालन गर्छौ भनेर सिक्नु पर्छ। यदि ईश्वरीय प्रेम हाम्रो लागि नजिक प्रिय र अधिक वास्तविक हुँदै गइरहेको छ भने पदार्थ तब आत्माको अधीनमा छ। हामीले पछ्याउने वस्तुहरू र हामीले प्रकट गर्ने भावनाले हाम्रो दृष्टिकोण प्रकट गर्दछ र हामीले के जित्दैछौ भनेर देखाउँदछ। ईश्वरले आफूलाई ठुलासँग जोड्नको लागि सानो विचार दिनुहुन्छ र बदलामा उच्चले सधैँ तलुलाई रक्षा गर्नुहुन्छ। आत्मामा धनीहरूले गरिबहरूलाई एउटै भ्रातृत्वमा मद्दत गर्छन्, सबैको एउटै सिद्धान्त वा बुबा। अनि धन्य त्यो मानिस जसले आफ्नो दाजुभाइको आवश्यकता देख्छ र त्यसलाई पूरा गर्छ, अर्काको भलाइमा आफ्नै खोजी गर्दछ। प्रेमले कम से कम आध्यात्मिक विचारलाई शक्ति, अमरता र भलाइ दिन्छ। जुन कोपिलाबाट फुल चाहिँ सबैमा चम्किन्छ। ईश्वरका सबै विविध अभिव्यक्तिहरूले स्वास्थ्य, पवित्रता, अमरता, अनन्त जीवन, सत्य र प्रेमलाई प्रतिबिम्बित गर्दछ। परमेश्वरको महिमा होस् र सङ्घर्षरत हृदयहरूलाई शान्ति। ख्रिस्टले मानव आशा र विश्वासको रोकाबाट रुन्डा हटाएर परमेश्वरमा जीवनको प्रकाश र प्रदर्शनद्वारा तिनीहरूलाई मानिसको आध्यात्मिक विचार र उहाँको ईश्वरीय सिद्धान्त प्रेमको साथ सम्भावित एकतामा माथि उठाउनु भएको छ। मम्मी म्याकर मेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोखले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक यसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।